नमस्कार। उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी शारदा शर्माको उपन्यास तापको वाचन लिएर आइपुगेका छौं। हामीले तापको दशौं श्रृङ्खला गएको साता 234 पृष्ठसम्म वाचन गर्यौं। 2069 पद्मश्री साहित्य सम्मान उपन्यास प्राप्त उपन्यास ताप शारदा शर्माको उपन्यासको 11 श्रृङ्खला आज वाचन शुरू गर्छौं पृष्ठ 235। ध्यानभवनभित्र आफ्नो निर्दिष्ट आसनमा बसेर ओर्नेले टाउको सम्मै ढाकेर आँखा चिम्लदै गर्दा मेरो मन निकै प्रसन्न र उत्सुक थियो। बडो पवित्रता अनुभव गरिरहेथे लागिरहेथ्यो। मेरो जीवनमा कुनै चमत्कार हुन लागिरहेछ। यत्रा ध्यानीहरूका बीचमा बसेर पनि आफूभित्रको परमेश्वरको निकट जाने मार्गमा छु भन्ने अनुभूति नै विशेष थियो। लाग्दै थियो अब मेरा दुःख शान्त हुनेछन्। सुजाताका कुनै कुरामा पनि म अशान्त हुने छैन, बलियो हुनेछु। आफै सबै सजिला अप्ठ्यारा परिस्थितिको सामना गर्न सक्नेछु। कसैको भर गर्नुपर्ने अवस्थामा हुने छैन। मेरो आशा बिस्तारै तुहिँदै गयो। अनेक किसिमका मानव विकारका ध्वनिहरू भवनमा एकपछि अर्को गर्दै उत्पन्न हुन थालेपछि मन अधीर हुन थाल्यो। ध्यानमा बसेका पुरुषहरूको खण्डबाट एक विदेशी युवकलाई निकै चर्को गरी खोकी लाग्न थाल्यो। उनको धारा प्रवाह खोकी र एकपछि अर्को आछ्यौँले सास फेर्न गाह्रो अनुभव भयो। जताततै बन्द भवनभित्र उनीबाट निस्केका किटाणुहरू मभित्र प्रवेश गर्दैछन् भन्ने सोचाइले संकुचन जस्तो लाग्यो। लगत्तै एकपछि अर्को आछ्यौँको लहरै चल्यो ध्यान भवनभरि। चारै बजे बिहान ओछ्यान छोडेर ध्यान गर्न आइपुगेका कतिपय किसान महिलाहरूलाई सायद निद्रा पुगेको थिएन। ते सुनिने गरी हाई काटिरहेथे पालै पालो। कोही ढ्याउ ढ्याउ डकारिरहेथे, कसैको पेट कराइरहेथ्यो, कतिलाई ग्यासको समस्या रहेछ। पाका उमेरका कतिपय सुविस्तारले खोकेर छाती र घाँटी सफा गरिरहेथे र मुखसम्म सँगालिएर आएका कफका डल्लाहरू सुनिने गरी घुर्लुप पनि लिइरहेथे। मेरो मन भने यस्तै कुराका पछि लागिरहेथ्यो, चित्त ध्यानमा थिएन। सोचेँ अब चाहिँ मलाई बान्ता हुनेछ। सबैजना सम्भवतः सकेसम्म आफ्ना सबै विकार यहीँ निकाल्नुपर्छ भन्ने ठानिरहेथे। ध्यान क्षेत्रमा ठाउँ ठाउँ भित्तामा खोपिएको आर्यमोहनको अर्थ धेरैलाई आवाज निकालेर मुखले नबोल्ने मात्रै हो भन्ने लागेको थियो होला। कति त पढ्नै पनि जान्दैनथे। म अशान्तिको उपचार खोज्न यहाँ आएकी थिएँ। मन झन बढी अशान्त भइरहेको थियो। यो सबै अनुभव गर्दा मलाई भ्रम हुन थाल्यो। बिरामीको आर्तनादले भरिएको के यो साँच्चै ध्यान भवन नै हो? म अस्पतालमा त छैन। मेरा आँखा भवनभित्र हावा र प्रकाश प्रवेश गर्ने ससाना माथिका झ्यालहरूतिर फर्के। अझै प्रष्ट उज्यालो भइसकेको थिएन। माथि वनमा कराएका चराहरूको चिरिबिरी भने सुनिन थालेको थियो। गाउँका भालेहरूले टाढैबाट कुकुरी कहाँ गरेको पनि सुनिँदै थियो। जङ्गल सकिएर गाउँ सुरु नभएको ठाउँमा थियो कैवल्य आश्रम। पद्मासनमा बाँधिएका खुट्टाका गोलीगाँठाहरूले असह्य पीडा दिइरहेथे। थोरै आँखा खोलेर मैले अगाडि उच्च आसनमा बसेका गुरुदेवलाई थाहा नपाउने गरी हेरेँ। आनापानद्वारा मनलाई बाँधेर आफूभित्र कसरी प्रवेश गराउने भन्ने संक्षिप्त निर्देशन दिएर उहाँ शान्त मुद्रामा पुनः ध्यानमा लिन देखिनुहुन्थ्यो। अचम्म लागिरहेथ्यो, यस्तो वातावरणमा कसरी ध्यानस्थ हुन सकिन्छ? बिस्तारै आँखा घुमाएर मैले आफ्नो वरिपरिको वातावरणलाई छाम्न खोजेँ। यो भवनभरि व्याकुल हुने मै मात्र हुँ कि अरू पनि छन्? सबैजना आँखा चिम्लिरहेथे। ती भित्रको अवस्था मैले थाहा पाइनँ। बिहानै पानी धेरै खाएकीले बाहिर निस्कन मन लागेको थियो, तर समूह ध्यानमा बसेका बेला कसैलाई बाहिर जाने अनुमति हुँदैनथ्यो।
सहेला,
मैले पनि आँखा चिम्ले र भगवान बुद्धलाई स्मरण गरे। तिमीले भने जस्तै जीवन यथार्थमै दुःखले ग्रस्त छ मामुले। यो सानो कोठाभित्र मात्रै पनि यति धेरै मान्छे व्याधिले ग्रस्त छन्। अर्काको शान्ति आफ्ना कारणले भङ्ग नहोस् भन्ने कुरामा यति विधि उदासीन छन्। यो अज्ञान क्रन्दन र कोलाहलबीच मेरो ध्यान तिमीले बताएका दुःख निवारणका उपायहरूमा पटक्कै अडिन सकेको छैन प्रभु। तिमीले चार आर्य सत्यको खोजी गरेर गइसकेपछि पृथ्वीमा मान्छेको जीवन अझै जटिल र अझै वेदनामय बनेको छ भगवान्। यो थप जटिलतालाई सम्बोधन गर्न सम्भवतः तिम्रो उपचार अपर्याप्त भएको छ। नत्र किन यति विधि व्याकुल छु म? किन मेरो चित्त स्थिर हुन मान्दैन? किन उत्तेजित र दुःखी हुन्छु? किन मेरो मनमा यी सहध्यानी बन्धुहरूप्रति करुणा र मैत्रीभाव पटक्कै जाग्दैन? माइक्रोफोनमा गुरुदेव धम्मपदका पङ्क्तिहरूको सार बताइरहनु भएको थियो। आफूभित्रका समस्त संवेदनालाई तटस्थ भावले निरीक्षण गर। दुःखका संवेदनाले पीडित नहौ र सुखका संवेदनाले मुदित पनि नहौ। हरेक अनुभवमा सम्झिरहनु, यी सबै संवेदना परिवर्तनशील छन्, अस्थायी हुन्। यिनका प्रति राग किञ्चित उत्पन्न नगर्नु, हर क्षण सम्झिरहनु। शरीरले अनुभव गर्ने यी सबै अनुभव अनित्य हुन्, अनित्य हुन्। लाग्यो, अनित्य भएका भए मलाई किन यति व्याकुल बनाउने गर्छन् त यस्ता ससाना कुराले? मानौ यो दुःखको कुनै टुङ्गो नै छैन। जीवन दुःख हो प्रभु। मैले अहिलेसम्म बोध गर्न सकेको सत्य यति मात्रै हो। मलाई अगाडि मार्गदर्शन गर। मैले तथागतलाई स्मरण गरे। दिवा भोजनपछि साधकहरूलाई आफ्ना संशय र जिज्ञासाहरू निवारण गर्न हरेक दिन गुरुदेवसँग एकान्त साक्षात्कारको समय राखिएको हुन्थ्यो। आफ्नो ध्यानको समय यसरी निष्प्रयोजन खेर गइरहेकोमा म अतिशय व्याकुल थिएँ। गुरुदेव, म निष्ठापूर्वक प्रयत्न गरिरहेकी छु, तर मेरो मन यी मानव ध्वनिद्वारा निरन्तर खलबलिरहेको छ, बाहिरै तानिरहेको छ। म आफ्नो पीडाको परिवेशबाट बाहिर आउन सकेकी छैन, पटक्कै अन्तर्मुखी हुन सकेकी छैन, ध्यानमा प्रवेश गर्नै सकिनँ। गुरु, के को दोष रह्यो ममा? मेरो अष्टशील व्रतमा कहीँ कमी त रहेन? मनलाई बलियो बनाउन म के गरौँ गुरुदेव? सम्पूर्ण दृष्टि ममाथि केन्द्रित गरेर उहाँले शान्त भावले भन्नुभयो, ध्यानको सफलताको लागि 10 प्रज्ञा पारमितामा पारङ्गत हुन आवश्यक हुन्छ आर्य। तीमध्येको एउटा पारमिता सहिष्णुता हो। यी अज्ञानीहरूप्रति सहिष्णु हुनु सिक कल्याणी। समूह ध्यानको निरन्तर अभ्यासले तिमीलाई ती दुःखी मान्छेहरूप्रति करुणाद्र बनाउनेछ, शान्त हुनेछ तिम्रो क्रोध। धैर्य गर, उत्तेजित नहौ। तर गुरुदेव, सहिष्णुतासँग यसलाई जोड्न कहाँ मिल्छ र? केही साधकहरू सतर्क नहुँदा अरू साधकलाई ध्यानमा प्रवेश गर्न गाह्रो परिरहेछ भने उनीहरूलाई शान्त रहन निर्देशन दिनु, सिकाउनु आवश्यक पर्ने होइन र गुरु? म भित्र यिनीहरूप्रति पटक्क करुणा जाग्न नसक्नुमा मेरो दोषभन्दा यिनको क्रियाकलाप बढी जिम्मेवार छैन र? मेरो कुरा सुनेर गुरु केही अप्रसन्न भए जस्तो गरेर मलाई हेर्नुभयो। मानौ यो धृष्टता क्षम्य छैन। यस्तो अनास्थाको कुरा यसअघि यहाँ कसैले गरेकै थिएन। मन हरवखत पलायन हुन खोज्छ। यसलाई भूत र भविष्यतमा विचरण गर्नदेखि रोक। वर्तमानप्रति सम्पूर्ण रूपमा सजग हौ। मनलाई श्वासको निरीक्षणमा लगाऊ। श्वास लिँदा र छोड्दा त्यसले प्रभावले नासिका क्षेत्रमा उत्पन्न भएका संवेदनाहरू अनुभव गर। मनलाई ठूलो क्षेत्रबाट सागुर्याउँदै ल्याएर सानो क्षेत्रमा सीमित गर र यसलाई तीखो बनाऊ। यसको यही तीखोपनको हतियारले शरीरभित्र पसेर सम्पूर्ण अङ्ग अङ्गमा उत्पन्न भइरहेका संवेग र संवेदनालाई केस्रा केस्रा केलाउनुपर्छ। माइक्रोफोनमा गुरुवचन गुन्जियो। पद्मासनमा बसेर म तालुमा स्थित ब्रह्मरन्ध्रमा मनलाई स्थित गराई संवेदना खोज्न निकै प्रयत्न गर्थेँ। प्रष्ट केही अनुभव नहुँदा निराश पनि हुन्थे। कति संवेदनाहीन बन्न पुगेछु म भन्ने अनुभव गर्दा अचम्म पनि लाग्थ्यो। त्यसपछि क्रमशः मनलाई खप्पर, अनुहार, घाँटी, गर्दन गर्दै गर्दै तल्ला अङ्गहरूमा फैलाएर त्यहाँका सूक्ष्म र स्थूल संवेदनाहरूको बोध गर्दै जानुपर्थ्यो र ती सबै संवेदनालाई लिप्त नभइकन तटस्थ भावले निरीक्षण अवलोकन गर्नु यस विधिको प्रमुख कुरा थियो। बारम्बार तालुदेखि खुट्टाका बुढीओलासम्म झर्नु र फेरि त्यसै गरी माथि उक्लनु, यसबीच निरन्तर श्वास प्रश्वासमा मनलाई लगाइरहनु बडो गाह्रो काम थियो। म बेला बेला थाकेर चुर हुन्थे र आनपानमा मात्र स्थित रहेर थकाइ मार्थे। अङ्ग अङ्गमा मन ओछ्याएर हिँड्दा अनुभव हुने संवेदनाहरू प्राय स्थूल नै हुन्थे, पीडाकै अनुभव हुन्थे ती। नसा थिचिएका कारण पैदा भएको ढाडको पुरानो रोगले आँखा चिम्लेर आफूभित्र प्रवेश गर्ने बित्तिकै मरण त पार्थ्यो। पद्मासनमा बस्दा शरीरको तल्लो भाग झम्झमाएर दुखेर उल्का हुन्थ्यो।
सहेला रे आ मिल जाए कल सुरै
सूक्ष्म संवेदनाहरू अनुभव गर्न नसक्दा घरिघरि सन्देह पनि हुन्थ्यो। चुपचाप नहल्लिकन यसरी बसेर कहीँ आफै शरीरमा धारा प्रवाह चेतना उत्पन्न हुन सम्भव छ? समयको बर्बादी मात्रै त होइन यो, यस पर्खाइले फल दिन्छ नै भन्ने कुराको के प्रत्याभूति? सम्भवतः आफ्नो संशयी र चञ्चल अस्थिर मनका कारण पनि सूक्ष्म संवेदनाको धारा प्रवाह अनुभवबाट म वञ्चित भएकी थिएँ। गुरुदेव पनि यसै भन्नुहुन्थ्यो। कैवल्य आश्रममा 10 दिनको ध्यान शिविरपछि म निकै स्वस्थ अनुभव गरिरहेको थिएँ। तौल निकै घटेको थियो। हुन त त्यहाँ हुन्जेल मलाई ध्यान भवनमा जाने रुचि कहिल्यै भएन। कोठाभित्र राम्ररी हावा खेल्दैनथ्यो। भित्र पस्दा वास्छ ढुसी र मानव पसिनाको अमिलो गन्ध आउँथ्यो। कहिले त्यहाँबाट घर फर्कौँ र आफ्नो एकान्त कोठामा शान्तिले यो अभ्यास सुरु गरौँ भनेर सोचिरहन्थे। दिवा भोजनपछिका 2 सेसन ध्यान त अझ कष्टकर लाग्ने गर्थे। अपराह खाएको पेटमा ध्यान गर्दा निद्राले र गर्मीले निकै सताउँथ्यो। घर आइसकेपछि मैले आश्रमकै नियमअनुसार चल्ने निर्णय गरेँ। पहिले दिन अलार्म दिएर बिहान 4 बजे उठेँ। नुहाएर अन्डीको ओढ्ने ओढेर बडो उत्साहित बनेर पूजा कोठामा गएँ। अघिल्तिरको टेबलमा अनेक भगवान् गुरु र माताहरूका तस्विर थिए। हरिद्वार, ऋषिकेश र वृन्दावनबाट ल्याइएका चन्दन र रुद्राक्षका मालाका खात थिए। सधैँ बिहान भजनका सुमधुर रेकर्डहरू खोल्थेँ। चन्दनको धूप बत्ती बाल्थेँ र आँखा चम्लन्थेँ। आफ्नो मनले ठाने जस्तो मोहक र शक्तिशाली ईश्वरको कल्पना गर्थे। परमेश्वरमा मन टेकाउँदा टेकाउँदै शरीर बोध हुन छोड्थ्यो। चेतनामा सासको डोरी मात्रै बाँकी रहन्थ्यो र बिस्तारै घुमिरहेको समय हृदय केन्द्रमा टक्क अडिने गर्थ्यो। मस्तिष्क शून्य हुन्थ्यो, विभोर हुन्थे म, समय गएको पत्तै हुँदैन थियो। यतिखेर अनुभव भइरहेछ, जति नै मानव प्रदूषित भए पनि आश्रममा भएका साधनाका तरङ्ग मेरो घरको कोठामा छैनन्। हुन सम्भव पनि छैन। आफ्ना पहुँचमा नभएको समयमाथि तिर्सना अड्याएर मेरो मन सधैँ किन वर्तमानदेखि भाग्न खोज्छ? म सँगसँगै त्यहाँ ध्यानमा बसेका कतिपयलाई बाहिरी परिवेशले पटक्कै समस्या पारेको थिएन। विदेशी केटीहरू समेत घन्टौँ पद्मासनमा लिन भएर बसेको मैले देखिरहेकी थिएँ। तर मेरो मन मात्र किन त्यति विधि अधीर र चञ्चल भइरहन्थ्यो? जन्मले मान्छेको प्रवृत्तिलाई कति असर पार्दैन? आश्रममा सिकेको विपश्यनाको नयाँ विधि मैले सधैँ गर्ने चाहिँ नित्य परमात्माको ध्यान थिएन। यहाँ काल्पनिक ईश्वरलाई आफूभित्र र बाहिर पनि प्रक्षेपित गर्न पूरै निश्चित थियो। गुरु र ईश्वरका नामका भजनहरू यो विधिसँग मिसाउनु हुँदैन भनेर गुरुदेवले सचेत गराउनु भएको थियो। घरमा कैयौँ दिनसम्म पटक्कै ध्यान केन्द्रित गर्न नसकेपछि अनेक भ्रम र अविश्वासहरूले टाउको ठड्याउन थाले। यो विधुको विश्वसनीयताप्रति नै मलाई दुविधा हुन थाल्यो। समय लिएर आश्रम गएर गुरुसँग विमर्श गरे। शरीरलाई हेर्दा हेर्दै म यति थाक्छु र यति दिक्क लाग्छ गुरुदेव, अचेल मलाई शङ्का हुन थालेको छ। यो मार्गले साँच्चै कतै पुर्याउँछ के? मैले पहिला गरे जस्ता ध्यान भजन प्रार्थनाबाट आनन्द लिनुमा के दोष छ? ममा मतिभ्रम उत्पन्न भइरहेछ। यतिखेर आनन्दसँग बोधिसत्यको यत्रो बहिमाना सुकिन। पहिलोपल्ट मलाई प्रभाकरले माया गर्छु भनेको क्षण, मेरी सुजाताले पहिलोपल्ट मलाई आमा भनेको क्षण, पहिलोपल्ट पाइला चाल्दा ऊ खुसीले पागल भएको क्षण, पहिलो दिन ऊ झोला बकेर स्कुल जाँदा रमाएको क्षण, यी क्षणहरूलाई सम्झेर मैले वर्तमानमा तिनले र अरूले पनि म प्रति गरेका दुर्व्यवहारलाई सहने ऊर्जा बटुल्ने गर्छु प्रभु। साधनामा परिश्रम र धैर्य आवश्यक हुन्छ आर्य, भावुक भएरमा त ध्यान फलित हुँदैन। तर गुरुदेव, दुःखै दुःखले भरिएको यो जीवनमा यिनै ससाना खुसीहरूकै कारण त हामीले एक एक पाइला उचाल्ने हिम्मत गर्न सकेका छौँ। यी खुसीलाई पनि उपेक्षा गर्दै द्रष्टा मात्रै भएर हेर्ने हो भने जीवनमा पाउने कुरा के हो गुरुदेव? पुग्ने कहाँ हो? वर्तमानमा मात्रै सचेत रहेर बाँच्ने हो भने त म कसरी जीवित रहन सकौँला? मेरो जीवनमा कुनै क्षण यस्तो छैन जसलाई समातेर मैले बाँच्न आँट गर्न सकौँ। मनको उद्विग्नता शान्त नहुने हो भने यो तप के को निम्ति? मेरो अधीरता देखेर गुरु मुसु मुसु हाँस्नुहुन्थ्यो। गुरुदेव, सम्भवतः मैले यो विधिको निम्ति आफूमा पात्रता पैदा गर्न सकिनँ। घर फर्केर पनि मेरो जीवनमा कुनै परिवर्तन आउन सकेको छैन। त्यहाँ सुजाताका सम्झना छन्, तिनले मलाई डस्ने गर्छन्। मैले आफ्नो तर्फबाट त सिलको सकेसम्म पालन गर्ने कोसिस गरिरहेकी छु। घरिघरि गल्ती गरिसकेपछि मलाई आफ्नो गल्तीको बोध हुने गर्छ र सच्याउने प्रयत्न पनि गर्छु। तर गुरु, आफू सिलवान हुनुको अर्थ अरूले जेसुकै चोट दिए पनि सहनु भन्ने हो र अरूका तर्फबाट मलाई लागेका चोटहरूले म अझ पीडित हुने गर्छु। त्यसको पनि सामना गर्थेँ होला, तर आफ्नै छोरीका सन्देह र प्रश्नको सामना मैले गर्न सकेकी छैन प्रभु। सुजाताको अनुपस्थितिमा पनि ती मेरा प्रश्न अघिल्तिर मुख बाहिर खडा हुन्छन्। उसको बाबुलाई मैले छोड्नुमा उसले मेरै मात्र दोष देखेकी थिए प्रभु। क्षमा गरिन यो केटीले मलाई, उसका वचन मेरो मनमा बिजेका बिजेकै छन्। तिमी जस्ती स्वार्थी र घमण्डी आइमाईबाट अलग भएर मेरो बाबुले ठिकै त गर्यो भन्ने भाव प्रकट गरिरहन्थ्यो। त्यो सम्झनाले मात्रै पनि मभित्र आगो सल्काउँछ। म लगभग मरेकी छु भगवान्, लागिरहेछ म अझ दुःखको समुद्रमै छु। मैले दुःख र सुखलाई समयभावले अझै हेर्न सकेकी छैन। किन यस्तो हुन्छ भगवान्? मेरो दुःखको अन्त्य कहाँ छ प्रभु? चन्द्रिका, संसार तीन किसिमले तापले ग्रस्त छ। तापबाट दुःख पैदा हुन्छ कल्याणी, ती के हुन् प्रभु? तिनलाई आदि भौतिक, आदि दैविक र आध्यात्मिक ताप भन्छन् देवी। ठूल्ठूला मनीषी समेत यस्ता तापले गर्दा दुःखी भएका छन् चन्द्रिका। तिमीले श्रीमद् भागवत पुराण सुनेकी छौ? छैन प्रभु। महाभारतका रचनाकार व्यास ऋषिका पुत्र सुखदेव बालकैमा तपस्या गर्ने हिँडेछन्। ऋषि पिता पुत्र मोहले चिन्तित भएछन्। छोराले बिहे गरोस्, घर गृहस्थी गरोस् भन्ने चाहना हुँदो पिताको। छोरालाई फर्काउन अनेक उपाय गर्दा पनि केही नलागेपछि शोकग्रस्त बनेका महर्षि व्यासले श्रीमद् भागवत रचना गरेका उनले यसमा तिनै किसिमका तापबाट मान्छेलाई मुक्त गर्न श्रीकृष्णलाई विन्ती गरिएको छ। त्यसैले ताप उत्पत्ति भयो भनेर चिन्तित हुन आवश्यक छैन, तापबाट मुक्तिका उपाय छन्। तापबाट मुक्ति खोज्ने क्रममा नै भगवान बुद्धले चारवटा आर्य सत्यको बोध गर्नुभएको हो। तिमी पनि साधनामा मन लगाऊ, आध्यात्मिक ज्ञान र साधनाले नै हामीलाई सबै किसिमका तापबाट मुक्त गर्छन् देवी। गुरु म प्रति सहानुभूतिशील हुन थाल्नु भएको थियो। गुरुको अनुमतिमा म आश्रममै बस्न थालेँ। बडो शान्ति मिलेको अनुभव भइरहेथ्यो। यहाँ आउने भिक्षुणीहरूसँग बेला बखत तिनका बिहार र गुम्बा पनि जान्थे। यहाँ भारतका कतिपय तीर्थ क्षेत्रबाट ख्याति चलेका माताजी र स्वामीजी पनि आउने गर्थे। तिनको सान्निध्य मात्रै पनि आनन्ददायक हुने गर्थ्यो। आश्रममा मलाई छुट्टी कोठा दिइएको थियो, कम्प्युटर थियो। गुरुदेवलाई म आश्रमका प्रकाशनहरू निकाल्न सहयोग गर्थेँ, विदेशीहरूसँग सम्पर्क गर्ने, तिनको आउने जाने व्यवस्था मिलाउने कुराको सुपरिवेक्षण मेरो जिम्मामा थियो। बाँकी समय आश्रममै परिआएका सानातिना काममा व्यस्त हुन्थे। म खुसी थिएँ, बिस्तारै जीवनले सही बाटो पाए झैँ लागिरहेको थियो। कहिलेकाहीँ घर जान्थे। जीवनमा जब मान्छेसँग तत्काल समाधान गर्नुपर्ने ठूला समस्या हुँदैनन्, जीवन सहज रूपमा चल्न थालेको अनुभूति हुन्छ। उसले नयाँ उपद्रवहरू आफै पैदा गर्छ क्यारे। जीवनलाई अघि बढाउन सम्भवतः त्यहाँ तनाव पैदा हुनु जरुरी पनि हुन्छ कि क्या हो? आश्रमको जिन्दगी अपेक्षाकृत सहज र स्थिर हुन थालेपछि मलाई पनि त्यस्तै भयो। यो तपले मेरा बासना पटक्क क्षीण गराउन नसकेको अनुभव गर्दै थिए। स्वास्थ्य लाभसँगै सायद आसक्ति बलवान भयो। म भित्रका अतृप्त रागहरू सलबराउन थाले। एक किसिमको अव्यक्त छटपटीले मलाई अधीर बनाउन थाल्यो। आफ्नो बदलिएको मनस्थितिप्रति आफै चकित थिएँ। गुरुदेवको आकर्षक व्यक्तित्वले तान्न थालेको थियो मलाई। आश्रमभरिका सबैजना उहाँलाई आदर गर्थे। माथि पुगेका भनिएका मान्छेको व्यक्तित्व मेरो निम्ति सधैँ आकर्षणकै कुरा रहँदै आएको थियो। सबैको आदरणीय मान्छेको ध्यान आफूतिर तान्ने रुचि मलाई सुरुदेखि नै लाग्थ्यो, तर उहाँको म प्रतिको विराग भावले भने त्यत्तिकै बिझाउन थालेको थियो। प्रभाकर एउटा अपवाद थियो, अन्यथा जिन्दगीमा सधैँ लोग्ने मान्छेहरू मेरो पछि लागेको अनुभव छ। ती सधैँ म नजिक आउन खोजिरहे, मैले सधैँ तिनको उपेक्षा गरे। गुरुदेवका रूपमा मैले पहिलोपल्ट यस्तो लोग्ने मान्छे भेटेकी छु जसले मलाई अनित्य संवेदनाहरूको पिण्ड सेवाएकै देख्दैन। उसका दृष्टिमा मेरो दैहिक सौन्दर्यको कुनै मूल्य छैन। ऊ मलाई यसरी सपाट दृष्टिले हेर्छ, मानौ म भित्तो सिवाय केही होइन। मलाई यो अनुभवले बडो भारी पीडा हुने गर्छ, बतबती पोल्छ। सम्भवतः यही उपेक्षाका कारण म थाहै नपाई निरन्तर तानिरहेको छु त्यो मूर्तितिर एउटा आश लिएर। सम्भवतः कुनै दिन मेरो तापले ती आँखाभित्रको बरफ पग्लिनेछ, म भित्र एउटा चुनौती खडा भएको छ यतिखेर। मलाई संसारका सामु प्रमाणित गर्नु छ म निर्जीव भित्तु होइन, म फरक छु अरू आइमाईहरूभन्दा पनि, सधैँ फरक नै भएर बाँचेकी छु। यो निरस जोगीभित्र रस पैदा गर्ने सामर्थ्य मसँग छ, मसँग मात्रै छ। सम्भवतः यसै कारणले गुरुदेवका प्रतिमामा अथाह आकर्षण पैदा भइरहेथ्यो। आकर्षण भन्दा पनि उहाँको ध्यान तान्ने पागलपन पैदा भइरहेथ्यो। म भित्रभित्रै बडो त्रस्त थिएँ। म मुक्ति खोज्दै आएकी मान्छे फेरि यो रागको तृष्णाको जालोमा कसरी बाँधिँदैछु? मेरो आशय थाहा पाए गुरुदेवको प्रतिक्रिया के हुनेछ भनेर लज्जित हुन्छु बारम्बार। कस्तो निकृष्टमति पैदा भइरहेछ भन्ने बोध थियो मलाई, तर जति नै गरे पनि यसबाट मुक्त हुन सकिरहेकी थिएन। अचेल मेरो ध्यान भवनभित्र पैदा भएका ध्वनिले खलबलिन छोडेको छ। मेरो विचलनको कारण स्वयं गुरुदेवको म प्रतिको अनाशक्ति भएको छ। यो म उहाँलाई कसरी बताउन सक्थेँ र? थाहा पाए अरूले मलाई के भन्दा हुन्? मेरा आँखा ध्यानस्थ गुरुदेवमै केन्द्रित रहन्थे। ध्यान भवनभित्र पूरै अनियन्त्रित अवश भएकी थिएँ म। निकैपल्ट उहाँले आँखा खोल्दा मेरा चोर आँखाहरू समातेका छन्, केही भनिहाल्नु भएको चाहिँ छैन, तर अघि पछि विभिन्न प्रसङ्गमा भने बारम्बार भनिरहनुहुन्छ, कल्याणी तिमी धेरै चञ्चल छौ, मनलाई नियन्त्रणमा राख्ने प्रयत्न गर, साधनामा चित्त लगाऊ। विपश्चनाको एउटा शिविर भर्खर सकिएको छ, अर्को केही दिनपछि सुरु हुन्छ। साँझ बिहानका नियमित व्यायाम ध्यान बाहेक विशेष कार्यक्रम अहिले कैवल्य आश्रममा छैनन्। यतिखेर काममा पनि केही होलो छ। पूर्व सुवेत संघबाट आएका तान्या र ओल्गा निकै दिनदेखि आश्रममा बसिरहेछन्। आज तिनैसँग चन्द्रागिरी पहाड उक्लिने योजना बनाएकी छु। उनीहरू त्यहाँ निकैपल्ट पुगिसकेका छन्। तान्या भनिरहन्छे, साह्रै रमाइलो छ त्यो ठाउँ। 7 बजे ब्रेकफास्ट तयार गरिदिन किचनमा भनेका थियौँ। आश्रमबाट हिँड्दा 8 बजेको थियो। अलि माथि पुगेपछि थाहा भयो तान्याको क्यामेरा छुटेछ। कोठाको साँचो लिएर ओल्गा क्यामेरा लिन आश्रमतिर ओर्ली। सबैजना बाटो लाग्दा ठिक 8:30 बजेको थियो। म प्राय अघि अघि थिएँ। ती दुईटी केटीहरू आफ्नो भाषामा कुरा गर्दै बिस्तारै आउँदै थिए। ओल्गा मलाई ठुटे फुटेको अङ्ग्रेजीमा भन्दै थिए, म तान्यालाई मेरा रसियन बौद्ध गुरुले भनेको कुरा बताउँदैछु। ओल्गाले कुनै पनि मूर्ति देख्नुहुन्नथ्यो, घुमेको घुमे गर्थे। तान्या त्यसको धार्मिक सांस्कृतिक इतिहास आख्यान खोतल थिए। खै कुन भावमा आएर तिनीहरू बारम्बार एकअर्कालाई अँगालो हालेर निकै बेरसम्म टाँसिएर एकअर्काको मही खाइरहन्थे। समय गएको पत्तै नपाउने गरी एकअर्कोलाई बडो प्रेमले हेरिरहन्थे। मलाई घरिघरि अप्ठ्यारो लाग्थ्यो, सोच्थेँ कोठाभित्र के गर्दा हुने यिनीहरू। बाक्लो जङ्गलबीच ठाडै भए पनि हिँड्ने बाटो चाहिँ राम्रै थियो। यस्तैमा सानो कुटी आयो। जङ्गलको बीचमा सम्म परेको बगैँचा जस्तो रमणीय ठाउँ रहेछ। केही घर थिए भर्खर बनाइएका, सानो गुम्बा पनि थियो। कुटीको छेउमा अलि अग्लो पारेर गोलो सेड बनाइएको थियो। वरिपरि रिङ्गै होचो गाह्रो लगाइएको सेडलाई केही थामहरूमा अड्याएर खरको छानो हालिएको थियो। सेडको बीचमा खाल्टो पारेर बनाइएको चुलोमा फूल हरानी थियो टन्नै। हरानीमा फलामका 3 ओदानमाथि भाँडा बसाउनु भएको थियो बाबाले। आगो निभि नसकेका केही मुढा थिए। चुलोको चारैतर्फ गोलाकार भएर केही देशी विदेशीहरू भात दाल तरकारी अचार एउटै थालमा मिसाएर हातैले खाइरहेथे। तान्या र ओल्गा त्यसैमा सामेल भए। यसरी खान ती बानी परिसकेका रहेछन्। मलाई चाहिँ सिक्सिको लाग्यो, आलुको अचार मात्र खाएँ। बाबा पस्किरहनु भएको थियो। चोबारका सानुकाजी महर्जन केही दिनदेखि यहीँ बसेका रहेछन्। उनी पनि खाँदै थिए। उनी बाबाका भक्त रहेछन्। मलेसियाबाट आएकी शिवानी र युक्रेनका एक जोडी ठिटाठिटी पनि खाइरहेथे। सेतो वस्त्र लगाएका, कालो कपाल र कालो लामो दारी भएका, मूल घर हरियाणा भएका बाबा 16 वर्षदेखि यही जङ्गलमा बस्दै आउनुभएको रहेछ। यस कुटीमा आउनु अघि निकै वर्ष यहाँभन्दा अलि मासतिर जङ्गलकै बीच सानो छाप्रो हालेर बस्नुहुँदो रहेछ। उहाँ यस भेकमा छाप्रे बाबाको नामले प्रसिद्ध हुनुहुँदो रहेछ। भात खाएपछि सबैले आफ्नो गच्छी अनुसार श्रद्धाले बाबाको हातमा पैसा हारिदिए। यी धर्मशालाहरू सानुकाजीको सहयोगमा बाबाले बनाउनु भएको रहेछ। नयाँ बनाइएका टोयलेट सफा थिए, पानीको दुःख थिएन। वनभित्र मूलमा जोडेर ल्याइएका काला पोलिथिन पाइपलाई थाँक्रोमा अड्याएर धारा बनाइएको थियो। पानी निरन्तर बगिरहेथ्यो। सानुकाजीले मेरा बारेमा निकै सोधीखोजी गरेपछि मैले आफूलाई नेपाली मूल कि अमेरिकी भनेर डाँटेँ। हाम्रो समाजमा मान्छेले सात पुस्ते सोधेर हैरान पार्छन्। छाप्रे बाबा पनि मसँग कुरा गर्न आउनुभयो। केही दिनअघि यहीँकै स्थानीय भक्त दिव्य गिरीले लगाएको सप्ताहको प्रसङ्ग उठ्यो। करिब 2000 मान्छे आएका थिए अरे। रात बस्नेहरू तिनी धर्मशालामा बसेछन्। शिवानी माता यहीँको गुम्बामा बसिरहेकी रहेछन्। फर्कन अब 5 दिन बाँकी छ। उनी गन्दै थिइन्। भात खाएपछि उनी र ती दुईजना युक्रेनी पनि हामीसँगै चन्द्रागिरीतिर हिँडे। शिवानी मजाकी रहेछन्। यात्रामा हामी केवल घोप्टो परेर बाटो मात्र हेर्छौँ चन्द्रिका, पछिल्लोतिर फर्केर हेर्दैनौँ। आफू हिँडेर आएको बाटो फर्केर हेर्दा कस्तो देखिन्छ भन्नेसम्म थाहा हुन्न हामीलाई। उनी थाकिन् भने उकालोमा अडिएर हामीलाई रुखमा बसेको कुनै चरा देखाउँथिन् र भन्थिन्, सुन सुन कति मिठो गीत गाउँछ त्यसले। सबैजना त्यता हेर्न थाल्थे। उनी भने थकाइ मार्थे। मलेसियाको एउटा इन्सुरेन्स कम्पनीबाट हालसालै रिटायर भएकी भारतीय मूलकी शिवानी 4 हुर्केका केटाकेटीकी सिङ्गल मदर रहेछन्। धर्मकर्ममा लागेकी रहेछन्। यतिखेर शिवानन्द परम्पराका निरञ्जन स्वामीकी भक्त हुँ भन्थिन्। क्रियायोग सिकेकी रहेछन्। योगानन्द स्वामीको अटोबायोग्राफी अफ योगीमा उल्लेख भएका लारी महाशय लगायत केही सन्यासी साधुसँग सम्पर्कमा आएकी शिवानीलाई हिन्दी बोल्न भने ठ्याम्मै आउँदैन थियो, बुझ्दै पनि रहेनछिन्। तर उनको अनुहार पहिरन र अङ्ग्रेजी बोल्ने तरिका पनि ठ्याक्कै भारतीयको जस्तो थियो। रुद्राक्षको माला लगाएकी थिइन्। शिवानीले हामीलाई बाटामा पर्ने साधुका सबै गुफाहरूमा लगिन्। यस ठाउँकी निकै जानकार जस्तै लाग्थिन्। म यहाँ 4 पटक आइसकेँ। हरेक पल्ट नेपाल आउँदा यहाँ आउँछु। यस्तैमा ओल्गा वनमा कतातिर लागेछन् हामीबाट छुटिन्। निकै बेर खोज्यौँ, यत कतै देखिएनन्। यस्तो डरलाग्दो वनमा जथाभावी हिँड्नु हुँदैन, एकजनाको कमान्ड मान्नुपर्छ। कसैलाई केही भयो भने कसले जिम्मा लिन्छ? शिवानी ओल्गासँग रुष्ट भएकी थिइन्। हामी टुप्पामा पुग्यौँ। चन्द्रागिरीको शिखरबाट पछिल्लोतिर ठूलो फराकिलो फाटो देखियो। मकवानपुरबाट हिँडेर काठमाडौँ आउने पुरानो बाटो यतै रहेछ। राणाकालमा भीमफेदीदेखि मान्छेले त्यही बाटो मोटर बोकेर उपत्यकामा ल्याउँथे अरे राणाहरूका लागि। शिखरमा जङ्गलबीच बडैमाका ढुङ्गाहरूको छेउमा सप्तेश्वर महादेवको मन्दिर थियो। शिवानी लगायत सबैजना तिनै ढुङ्गामा बसेर ध्यान गर्न थाले। ध्यान पनि जसरी जहाँ बन्यो त्यहीँ त्यतिखेर बन्यो, त्यतिखेर लाग्छ र कहीँ। ती सबैको ताल देखेर मलाई अनौठो लागिरहेथ्यो। निकै उचाइमा भएको यो ढुङ्गाबाट खस्यो भने हाडखोर बाँकी रहँदैन होला। उतापट्टिको जङ्गल र दृश्यहरू भने निकै राम्रा देखिरहेथे। युक्रेनकी युवती ढुङ्गाको डिलमा खुट्टा झारेर उत्तानो सुतेर ध्यान गर्दै थिइन्। उनलाई देख्दा मेरो साथै गयो, तर उनी डराएकी थिएनन्। आधा घन्टापछि ओल्गा आइपुगिन् र उनले पनि ध्यानको तयारी गर्न थालिन्। कसैलाई फर्कन हतार भएको थिएन। तिमीहरू कोही नआउने भए म गएँ भन्दै म एक्लै फर्केकी थिएँ। श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन शारदा शर्माको उपन्यास तापको वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौँ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेग तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेगमा हामी शारदा शर्माको उपन्यास तापको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। बनै बन ठाडै तल बाबाको कुटी आइपुग्दासम्म मनमा निकै डर पस्यो। बुढा रुखका बडा बडा टोटकाहरू भालु लुक्ने जस्ता थिए। चारैतिर भयानक जंगल र झाडीहरू, चरो मुसो मान्छे केही देखिन्नथ्यो। बाबाको आश्रम टाढैबाट देखेपछि पनि ढुक्क लाग्यो। बाबाको कुटीबाट सानुकाजी पिँढीमा निस्के। चिया खानुहुन्छ? मनको कुरा सोधे जस्तो लाग्यो। उनले आगो बालेर चिया पकाइदिए। बाबा पनि बाहिर निस्कनु भयो। बारम्बार यहाँ आइरहने एकजना सांसदको नाम लिएर उहाँले तिनको धर्मप्रियताको बखान गर्न थाल्नुभयो। मूल धर्म भएको राजनीतिक पार्टीका प्रभावशाली व्यक्ति आफ्नो परिचयमा छन् भनेर सुनाउन पाउँदा साधु सन्त पनि निकै गर्व गर्ने रहेछन्। नयाँ बनाएको छाप्रोलाई बाहिरबाट गोबर माटोले लिपिरहेका एकजना तन्नेरीलाई बाबाले बोलाउनु भयो। प्रसाद, मातालाई तल आश्रमसम्म छोडेर आऊ। बाबाको आज्ञा सुनेर तिनले हातगोडा धोएर कपडा फेरे। उनी मलाई आश्रमसम्म पुर्याउन जाँदैछन् भए भन्ने भावनाले पनि मन अलि डह्रो भयो। तर मलाई पुर्याएर फर्कन उनलाई निकै समय लाग्थ्यो। दुःख दिन मन लागेन। सोचे सकेसम्म अरूको भार किन बोक्ने। मन डह्रो बनाएर भने, म डराउँदिन बाबा, जान सक्छु। एक्लै बाटो लागे म। फेरि पनि डराउन भने कि भए पनि मनभित्र त्रास भने थियो। सुनसान घना अँध्यारो जंगलबाट एक्लै हिँडिरहेकी थिएँ। जंगलमा बाघ, चितुवा, बँदेल र भालु पनि प्रशस्त छन् भन्थे। हतियारको नाममा टेकिरहेको लुखुरी लट्ठी थियो। आश्रम पुग्ने पुग्ने बेलामा भने दुईजना ठिटाहरू मास्तिर उक्लिरहेका भेटे। 2 घण्टा ओह्रालो हिँडेछु। आश्रम पुगेपछि बेसमारी पानी पर्न थाल्यो। टाउको बेपत्ता दुखिरहेथ्यो। अत्यास र घामले होला। कोठामा आएर आफैले टाउको मसाज गरे। गहिरो गरी निकै बेर अनुलोम विलोम गरेपछि बान्ता भने भएन। केही छिनपछि सन्चो पनि भयो। बेलुका किचनमा गएर एक बटुको थुक्पाको तातो सुप पिएर कोठामा आए। इन्टरनेट खोले। ज्योतिषी जेनाको मेला आएको रहेछ। लेखेकी थिइन्, आज बिहान अकस्मात तिम्रो स्मरण भयो। अनुभव गरे यतिखेर तिम्रो जीवनमा एउटा मान्छेको निम्ति विशेष चासो बढेको छ। तिम्रो लागि गहिरो भाइब्रेसन अनुभव भयो मलाई। त्यो मान्छेप्रति तिम्रो मुटु निकै जोडले धेरैपल्ट धड्केको हुनुपर्छ। मेरो उत्सुकता बढ्यो। मेसेज निकै लामो थियो। जीवनको मार्गमा यदाकदा आइपर्ने मिठा सुन्दर घटना हुने, यस्ता बेला शरीरको रसायन नै परिवर्तन हुन्छ। प्रेमको अनुभव बडो आनन्ददायक हुन्छ। तर तिम्रा पुराना सम्बन्धमा यसले पार्ने प्रभावलाई मत्थर पार्न र नयाँ सम्बन्धको सहज स्फूर्त विकासको लागि केही उपयोगी प्रयत्न गर्न सकिन्छ। यसलाई तिम्रो कल्याणको लागि कसरी उपयोग गर्ने भन्ने बारेमा म तिमीलाई गाइड गर्न चाहन्छु। त्यस व्यक्तिको बारेमा ती सबै सूचना दिन चाहन्छु जुन तिमीलाई अझसम्म थाहा छैनन्। यो मान्छेले तिम्रो बारेमा कस्तो अनुभव गरेको छ र तिमीसँगको सम्बन्धबाट के चाहन्छ भन्ने पनि तिमीले थाहा पाउनु जरुरी छ। तर तिम्रो लागि यो कुराको अध्ययन गर्न भने मलाई तिम्रो अनुमति चाहिन्छ। मुसुक्का हाँसे। को होली नि जेना भन्ने? यति सजिलो कुरा कहाँ हो र जेना प्रेम भनेको? क्रेडिट कार्डमा अनलाइन $35 तिरेपछि तिमीले लेखेर पठाउने सल्लाहले मान्छेका प्रेमका ग्रन्थीहरू कहाँ सम्बोधन हुन्छन् र? आजसम्मको मेरो जिन्दगी प्रेम गर्न नजान्दाकै परिणति त रह्यो। अब यो उमेरमा के सल्लाह दिन्छौ तिमी मलाई? केही समय अघि मैले आफ्नो नामबाट जेनाको वेबसाइटमा आफ्नो विवरण पठाएकी थिएँ। त्यसपछि मलाई उनका मेलहरू नियमित प्राप्त हुन थालेका हुन्। सधैँ झैँ जेनालाई मैले केही पनि लेखिनँ। उनका मेल नआउन् भनेर रोक्ने आइकन पनि क्लिक गरिन। एकनाशको जीवनमा यस्ता कुरा कहिलेकाहीँ रमाइलोका कारण भन्छन्। ल्यापटप बन्द गरेर बत्ती निभाएर सिरकमा घुस्रेकी थिएँ। आइफोनमा मेसेजको घन्टी बज्यो। के गर्दै हुनुहुन्छ? एउटा पत्रिकामा आजै कथा पढेको थिएँ। निकै शक्तिशाली लेख्नु हुँदो रहेछ। एमनको मेसेज थियो। ए छापिएछ? लाज लागे जस्तो भयो। लेख्नु भनेको आफ्नो अन्तर उघारेर देखाउनु जस्तो लाग्छ सधैँ मलाई। एमनले भनेको त्यो कथा मेरो जीवनको एउटा घाइते पाटोमाथि आधारित थियो। आश्रमबाटै जानी नजानी आफ्ना उकुसमुकुस कोरेर पठाएकी थिएँ एकजना परिचित सम्पादकको अनुरोधमा। कथाभन्दा पनि म गुज्रिरहेको दुःस्वप्नको एउटा अंश थियो त्यो, यमनले त्यसैलाई भनेको हुनुपर्छ। मनमनै भने त्यो कहाँ कथा मात्रै थियो र यमन, थाहा छैन किन हो, अपार आनन्द अनुभव भइरहेथ्यो। यति ठूलो संसारमा कसैले त मेरो चासो राखेको छ, कति सुन्दर कुरा। सोचे जेनाको मेसेज थाहा पाए यमन के भन्दो, मनभित्र कता कता काउकोतिर लाज लागे जस्तो भयो। मनमा यत्तिकै एउटा प्रश्न उठ्यो, साँच्ची यस उमेरमा आइमेहरूले प्रेमको अनुभूति कसरी गर्छन् होला, जीवनमा थिग्रिएका अनगिन्ती दुखान्तहरू बीच तिनका मनमा प्रेम टुसाउन नै पनि सक्छ के। जीवनमा कतै उज्यालो नदेखेका बेला जब मैले भर खोजेर छामछाम छुमछुम गर्दै हात तन्काएँ, यमन मेरा छेउमा थियो। यतिखेर पनि उसको उपस्थितिको बोधले आफू उभिरहेको यो भग्नावशेषमाथि मलाई जीवन अतिशय सुन्दर लागिरहेथ्यो। मनमा सोझै एउटा विचार उठ्यो, म जस्तै आइमाईले पनि कसैलाई प्रेम गर्न सक्छु होला। मनभित्र निकै कमला भावना सलबलाइरहेथे, आफूभन्दा निकै वर्ष कान्छो यो मान्छेको सम्झना मात्रै पनि आनन्दको विषय बनिरहेथ्यो। मलाई बडो भ्रम भइरहेथ्यो, प्रेम भनेको यस्तै भ्रम त होइन। आइफोनको स्क्रिनमा अक्षरहरूमाथि सलबलाएका मेरा औँलाको गति सामान्य थिएन यतिखेर। प्रिय यमन धेरै धन्यवाद। सुत्ने प्रयत्न गर्दैछु, यता फर्कन्छु उता फर्कन्छु, पटक्कै सजिलो हुँदैन, निद्रा लाग्ने त झन् कुनै सुरै छैन। छोरी हिमालीको सम्झनाले बेसरी अठ्याएको छ। उसकी जापानी आमा आइको ओबासँग मेरो पहिलो भेट टोकियोमा भएको थियो। म त्यतिखेर सिमलाबाट काठमाडौँ आइसकेको थिएँ। आणविक हतियार सम्बन्धी एउटा गोष्ठीमा गएको थिएँ, ससानो कोर्स नै थियो, करिब दुई महिनाको। म टोकियोमा जाइकाको ट्रेनिङ सेन्टरमा बस्थेँ। हामीलाई केही दिन आणविक बम खसेका हिरोसीमा, नागासाकी लगायत अरू पनि महत्त्वका केही ठाउँको स्थलगत भ्रमणमा लगिएको थियो। आइको पनि हाम्रो भ्रमणमा साथी थिए। आइकोको रेस्टुरेन्ट थियो नजिकै। जाइकाका अधिकारीहरूसँग उसको राम्रो सम्बन्ध थियो। हाम्रो होस्टेलमा आवश्यक पर्दा विशेष खानाको व्यवस्था उसैको रेस्टुरेन्टबाट हुन्थ्यो। निकै चल्ता पूर्जा फुर्तिली महिला थिए। होस्टेलको मेसमा जापानी खाना खान मन नलागेको बखत हामी उसैको रेस्टुरेन्टमा जान्थ्यौँ। उसका चाइनिज र इन्डियन खाना पनि हुन्थ्यो। उसले मप्रति रुचि लिएको देखेर साथीहरू मलाई जिस्काउँथे, ल ल मोज गरे मन, ठिटी च्वाक छे, मालदार पनि छे। मलाई उनीहरूका यस्ता कुरा मन पर्दैनथे। म आइकोलाई सम्मान गर्थेँ, परिश्रमी महिला थियो, उमेरमा मभन्दा केही बढी नै थिए ओली, व्यवहारमा पनि परिपक्व र बाठी। डोमिनेटिङ स्वभावकी आइकोले नर्सको पेसा छोडेर रेस्टुरेन्ट खोलेकी रहेछ। बा आमा धेरै नै बुढाबुढी भइसक्नुभयो, म एउटै सन्तान, नर्सिङ पेसामा सधैँको चटारो, उहाँहरूलाई समय दिनै नसक्ने त्यसरी छोडे। तिमी तिम्रा साथीहरूभन्दा एकदमै भिन्न छौ, ऊ मलाई भनिरहन्थे, मसँग नजिक हुन खोज्थे। छुट्टीको दिन सिनेमाको टिकट लिएर मलाई लिन आउँथे, म नाइ भन्न सक्दिनथे। हामी सँगै भेटेर थिएटर जान्थ्यौँ। बत्ती निभेपछि चाहिँ बिस्तारै मेरा पाखुरामा हात घुसाउँथे र थाहा नपाए जस्तो गरी टाँसिन्थे। पछि पछि त मेरो हात तानेर सुमसुमाउन थालेकी थिए, म चाहिँ अप्ठ्यारो मान्थेँ। तिमी साह्रै लजालु छौ यमन, म फर्कने बेला आएको दुःखी भएकी थिए, गरौँ स्वरमा भनेकी थिए, अब कहिले भेट हुन्छ हाम्रो। मलाई उप्रति त्यस्तो लगाव भएको त होइन, तर एक्लै बसिरहेका बेला एउटी जवान राम्री युवती आफू वरिपरि घुमिरहँदा रमाइलो लाग्न थालेको थियो। ऊ लगत्तै अर्को साल जाइका भोलिन्टियर भएर नेपाल आए। आउने बित्तिकै मलाई फोन गरी, म आएँ यमन, मलाई आफूले चाहेको कुरा हासिल गर्न राम्ररी आउँछ। आफ्नो पोस्टिङ तुलीखेलको मेरो कलेज नजिकैको एउटा स्वास्थ्य संस्थामा मिलाइछ। त्यसपछि त हाम्रो सधैँ भेट हुन थाल्यो। डेरामा म मात्र थिएँ, आमा सिमलामै हुनुहुन्थ्यो, ऊ डेरामै आउँथे। एक दिन उसैले भने अब बिहे गरौँ। उसले त्यसो भन्नुको कारण रहेछ, उसको पेटमा मेरो बच्चा थियो। यतिखेर पनि मैले नाइ भन्न सकिनँ, मलाई अब घर चाहिन्छ। ऊ पुरै गृहिणी भएकी थिए। म बसिरहेको यो घर उसैले बनाएकी हो, तर पछि हाम्रो सम्बन्धमा समस्या पैदा भयो। बुढा आमा बाबुलाई जापानमा एक्लै छोडेर ऊ यहाँ बस्न सकिनँ, म पनि बिरामी आमालाई छोडेर जाने कुरा भएन। त्योभन्दा पनि जापान गएर उसमाथि निर्भर हुन मन लागेन। कुरा नमिलेपछि ऊ छोरी लिएर फर्की, म फेरि एक्लो भएँ। हाम्रो सम्बन्ध राम्रै छ, बेला बेला भेट पनि भइरहन्छ, तर पाउना जस्तो गरेर। श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन शारदा शर्माको उपन्यास तापको वाचन हो। यसको एघारौं श्रृङ्खला हामीले आज 255 पृष्ठमा ल्याएर रोकेका छौं। अर्को साता तापको 12 श्रृङ्खला लिएर आउनेछौं। तबसम्मको लागि प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत घिमिरे बिदा चाहन्छौ। नमस्कार, शुभरात्री।